यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने बारे गरिएको अध्ययन प्रतिवेदन तत्काल तयार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन। नेपाली मौलिक खाद्य उत्पादन र संस्कृतिको प्रवर्धनमा जुट्न राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान। प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल जारी। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन तत्काल गर्नुपर्नेमा सांसदहरूको जोड़। स्थानीयवासीको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहोर बंसरे डाँडामा व्यवस्थापन हुन सकेन। र युक्रेनको पूर्वी क्षेत्र अन्तत कसको नियन्त्रणमा रहने भन्ने कुरा त्यहाँ जारी युद्धले निर्धारण गर्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने बारे गरिएको अध्ययन प्रतिवेदन छिटो तयार पार्न निर्देशन दिनुभएको छ। हिजो नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्नुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनलाई मर्यादित, स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन मतदान मेसिन कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषय ज्यादै महत्वपूर्ण भएकाले प्रतिष्ठानले यो कामलाई गम्भीरतापूर्वक सम्पन्न गर्नुपर्ने बताउनुभयो। नीति अनुसन्धान प्रतिष्ठानले निर्वाचन प्रणालीको सुधार, विदेशमा रहेका नेपालीको मताधिकार र मतदान मेसिन प्रयोगको विश्वसनीयता र सम्भावना बारे अध्ययन गरिरहेको छ। मतदान मेसिन प्रयोग बारे प्रतिष्ठानको अध्ययन अन्तिम चरणमा पुगेको प्रतिष्ठानका कार्यकारी अध्यक्ष डाक्टर विष्णु राजु प्रेतीले जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2079-80 विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल जारी रहेको छ। हिजोको छलफलमा सांसदहरूले किसानका लागि रासायनिक मलका लागि वर्षेनी बजेट छुट्याइए पनि खेतीको समयमा मल अभाव हुनु दुखद भएको भन्दै नेपालमै रासायनिक मल कारखाना खोल्न आग्रह गर्नुभयो। सांसदहरूले अलैची खेतीलाई प्रोत्साहन गर्नुपर्ने, स्थानीय तहमा रिक्त जनशक्ति चाँडो परिपूर्ति गर्नुपर्ने, वैचारिक बहसका लागि रेडियो नेपाल र नेपाल टेलिभिजनका लागि बजेट छुट्याउनुपर्ने, महिलालाई आत्मनिर्भर बनाउने घरेलु उद्योगहरूलाई बजेट छुट्याउनुपर्ने, जड़ीबुटी संकलन तथा प्रशोधन केन्द्र बनाउनुपर्ने माग गर्नुभयो। सांसदहरूले पूर्वाधार बिना नै यातायातमा एम्बोस नम्बर राख्न उर्दी दिएको आरोप लगाउँदै सवारी चालक अनुमति पत्र लिन समेत सर्वसाधारणले शास्ति खेप्नु परेको धारणा व्यक्त गर्नुभयो। हेटौँडा कपड़ा उद्योगले उत्पादन गरेको लुगा लगाउन बजेटले प्रेरित गरेको भन्नुहुँदै सांसदहरूले बन्द उद्योग तत्काल संचालनमा ल्याउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरू प्रेम सुवाल, दुर्गा पौडेल, पद्मा कुमारी अर्याल, विमला विक, लालबाबु पण्डित र गोकुल बास्कोटाले मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव राख्नु भएको थियो। बैठकमा आर्थिक वर्ष 2079-80 विनियोजित बजेटमाथि कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रालयगत छलफल भएको छ। यसअघि सांसदहरूले काठमाडौँमा लामो समयदेखि थुप्रिएको फोहोरबाट संक्रामक रोग फैलन सक्ने भन्दै तत्काल फोहोर व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभयो। बैठकमा विशेष समय लिएर सांसदहरू कृष्णगोपाल श्रेष्ठ र यज्ञबहादुर बोगटीले काठमाडौँमा थुप्रिएको फोहोरबाट सरूवा रोग फैलने डरले काठमाडौँ महानगरपालिकाले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन भित्रभित्रै सर्कुलर जारी गरेको आरोप लगाउनुभयो। हिजोको बैठकको शून्य समयमा सांसदहरू अमरेश कुमार सिंह, अमृता थापा मगर, आशा विक, कृष्ण भक्त पोखरेल, गगन कुमार थापा लगायतले समाजमा महिला तथा किशोरीमाथि बढ़ेको हिंसा तत्काल रोक्न माग गर्नुभयो। उहाँहरूले किसानले समयमा मल नपाएको, विद्यार्थीले समयमा पाठ्य पुस्तक नपाएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले समावेशी आयोग, आदिवासी जनजाति आयोग, सूचना आयोग र महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष 2077-78 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसअघि बैठकको विशेष समयमा सांसद नन्दा चपाईले सरकारले बजेटमा कृषि उत्पादनमा जोड़ दिने लक्ष्य राखेको भए पनि किसानले समयमै मल बिउ प्राप्त गर्न नसक्दा वर्षेनी खाद्य वस्तुको आयात बढ़दै गएको बताउनुभयो। सांसद जितेन्द्र नारायण देवले सरकार परिवर्तन हुनासाथ नेपालको परराष्ट्र नीति पनि परिवर्तन हुन्छ कि भन्ने आशंका अन्त्य हुनुपर्ने बताउनुभयो। सांसद खिमलाल भट्टराईले किसानले समयमै रासायनिक मल प्राप्त गर्न नसक्दा देशको समग्र आर्थिक विकास प्रभावित हुने बताउनुभयो। बैठकको शून्य समयमा सांसद जयन्ती देवी राईले दार्चुलामा महिलालाई जिउँदै जलाएर मारिएको घटनामा संलग्न व्यक्तिलाई कार्यवाही गर्न माग गर्नुभयो। सांसद नरबहादुर विष्टले सामाजिक सञ्जालको दुरूपयोग गरी अश्लीलता फैलाउने व्यक्तिलाई कार्यवाहीको दायरामा ल्याउन माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भक्तपुर उद्योग वाणिज्य संघको टोलीबीच भक्तपुरको विकासका बारेमा छलफल भएको छ। भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धर नेतृत्वको पदाधिकारी सहितको टोलीले हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरी 11 बुँदे प्रस्ताव पेश गर्दै भक्तपुरको पूर्वाधार विकासका लागि पहल गरिदिन अनुरोध गरेको छ। संघले प्रधानमन्त्री समक्ष लोकतन्त्रको संस्थागत विकास र संविधानको पूर्ण पालनाप्रति प्रतिबद्ध वर्तमान सरकारले भक्तपुरको विकासमा टेवा दिन अनुरोध गरेको छ। त्यस अवसरमा प्रधानमन्त्रीले संघले पेश गरेको 11 बुँदे प्रस्तावको सम्बन्धमा आवश्यक पहल गर्ने जानकारी गराउनु भएको संघका सदस्य नवीन प्रजापतिले जानकारी दिनुभयो। मध्य प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रम सर्वसम्मतिबाट पारित भएको छ। प्रदेशसभाको हिजो बसेको बैठकमा प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको मुख्यमन्त्री लालबाबु राउतले जवाब दिनुभएपछि सर्वसम्मतिबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको हो। बैठकमा प्रदेशसभा सदस्यबाट उठेका विषयवस्तुलाई आगामी आर्थिक वर्षको बजेट मार्फत सम्बोधन गरिने प्रतिबद्धता जनाउनुहुँदै मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रम पारित गर्न आग्रह गर्नुभयो। लुम्बिनी प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमित शेरचनले प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2079-80 लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षालाई विशेष प्राथमिकता दिइएको छ। नीति तथा कार्यक्रममा प्रदेश राजधानी क्षेत्रको दीर्घकालीन विकाससँगै अस्थायी मुकाम रहेको बटवाललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीका रूपमा विकास गर्ने समेटिएको छ। यस्तै लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय र पाल्पाको रामपुरदेखि रोल्पाको पातिहालना, जिनावाङ, रामपुर कपुरकोट जीवराज आश्रित सड़क, कृष्णसेन इच्छुक मार्गलाई प्रादेशिक गौरवको आयोजनाका रूपमा विकास गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। प्रदेश नम्बर 1 का प्रमुख परशुराम खापुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। प्रदेशसभा नियमावली 2074 को नियम 35(1) बमोजिम प्रदेश प्रमुख खापुङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्न प्रदेश सरकारले महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गर्नुभएको छ। जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले 5 दलीय गठबन्धन आगामी प्रदेश तथा संघीय चुनावसम्म कायम रहने बताउनु भएको छ। प्रेस मंच नेपाल धनुषाद्वारा हिजो जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले 5 दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी आए आफूहरूले स्वागत गर्ने बताउनुभयो। जसपा अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणालीका कारण निर्वाचनमा अनेकन विकृतिहरू देखा परेको बताउनुहुँदै विश्वका 71 भन्दा बढ़ी राष्ट्रहरूमा लागू भएको समानुपातिक निर्वाचन प्रणाली नेपालका लागि उपयुक्त भएको धारणा राख्नुभयो। उहाँले जन्मसिद्ध नागरिकता भएकाहरूका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गरेर सबैलाई मतदाता नामावलीमा नाम समावेश गराउनु पर्ने धारणा राख्नुभयो। अध्यक्ष यादवले मधेसको जनसंख्या 53% भएकाले अहिलेको निर्वाचन क्षेत्रको पुनर्संरचना गरेर मधेसमा निर्वाचन क्षेत्र बढ़ाउनका लागि माग गर्नुहुँदै संघीयताको सफल कार्यान्वयनका लागि संघीय निजामती ऐन चाँडोभन्दा चाँडो पारित गरेर लागू गर्नुपर्ने बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडसँग नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भेटवार्ता गर्नुभएको छ। वार्तामा यसअघि सो पार्टीसँग भएका सहमतिको पालना भए नभएको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता फणेन्द्रमणि पोखरेलले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजिटल रूपान्तरण मार्फत नेपाली नागरिकलाई सशक्तिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अन्तर्राष्ट्रिय दूरसंचार संघको आयोजनामा रूवाण्डाको किगालीमा जारी विश्व दूरसंचार विकास सम्मेलनलाई हिजो सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले सम्पर्क सञ्जालमा नजोड़िएकाहरूलाई जोड्न, डिजिटल अर्थतन्त्रमा संलग्न व्यक्तिहरूको क्षमता वृद्धि गर्न तथा डिजिटल सरकारका लागि आधार अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको संचार मन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री कार्कीले नेपाल सरकारले सन् 2025 सबै गतिविधिलाई डिजिटल रूपमा लागू गर्न नीतिगत सुधार तथा नयाँ कानून निर्माणमा अभिप्रेरित गर्ने लक्ष्य राखेको पनि बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सञ्चालन हुने कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताउनु भएको छ। ललितपुरको भैंसेपाटीमा सञ्चालन भइरहेको कोरियन भाषा परीक्षाको हिजो निरीक्षण गर्नुहुँदै मन्त्री श्रेष्ठले सरकारी तवरमा श्रमिक पठाउन सञ्चालन हुने भाषा परीक्षा प्रणालीलाई वैज्ञानिक बनाउँदै लगेको उल्लेख गर्नुभयो। वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस शाखाले कोरिया जानका लागि आवेदन दिएका मध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा सञ्चालन गरिरहेको छ। कृषि तथा पशुपालन र उत्पादनमूलक समूहमा रोजगारीका लागि कोरिया जान 44,853 युवाले आवेदन दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली मौलिक खाद्य उत्पादन र संस्कृतिको प्रवर्धनमा जुट्न सम्बद्ध सबै पक्षसँग आह्वान गर्नुभएको छ। विश्व मानव समुदायलाई खाद्य चुनौती बढ़दै गएकोतर्फ चिन्ता व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले स्थानीय उत्पादन वृद्धि गर्ने र त्यसको आधुनिक प्रशोधन र प्रयोग मार्फत खाद्य जोखिम कम गर्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहने बताउनुभयो। राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो नेपाली मौलिक पाक कलाको क्षेत्रमा आबद्ध अभियान कर्मी शैक्षिक संघ संस्थाका प्रतिनिधि र खाद्य विशेषज्ञको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति भण्डारीले सरकारले नेपाली मौलिक परिकारको स्थानीय तथा अन्तर्राष्ट्रिय बजार प्रवर्धनलाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो। त्यस अवसरमा राष्ट्रपति भण्डारीले अहिले युवामा देखिएको पश्चिमा खानपानको संस्कृतिप्रति चिन्ता व्यक्त गर्नुहुँदै नेपाली मौलिक खाद्य पदार्थलाई परिमार्जन र परिष्कृत ढंगले प्रयोग गर्न र पस्कन सके त्यसको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेपालीको चिनारीलाई विश्वमाझ परिचित गर्न नेपाली मौलिक खानाको अहिले विशेष भूमिका रहेको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस अभियानमा निरन्तर लागि परेका सम्बद्ध सबै पक्षलाई धन्यवाद प्रकट गर्नुभयो। आज काठमाण्डुमा आयोजना हुन लागेको नेपाली मौलिक परिकार 84 व्यञ्जनको पूर्व सन्ध्यामा त्यसबारे राष्ट्रपतिलाई अवगत गराउन पुगेको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई गुन्द्रुक र जिम्मु उपहार स्वरूप हस्तान्तरण गरेको थियो। स्थानीयवासीको अवरोधका कारण काठमाण्डु उपत्यकाको फोहोर बन्सरी डाँडामा व्यवस्थापन हुन सकेको छैन। गत सोमबार शहरी विकास मन्त्री काठमाण्डु महानगरपालिका नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीवेशी नगरपालिकाका प्रतिनिधिबीच मंगलबारदेखि नै काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापन गर्न सहमति भए पनि सिसिडोलका स्थानीयवासीले फेरि अवरोध गरेपछि हिजो पनि फोहोर व्यवस्थापन हुन नसकेको हो। सहमति अनुसार उपत्यकाबाट प्रहरी सहित फोहोर बोकेर बन्सरी डाँडा पुगेको गाड़ीलाई स्थानीयवासीले ढुंगा मुढ़ा गरेपछि प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो। बन्सरी डाँडाका स्थानीयवासीले प्रभावित क्षेत्र किटान गरी बस्ती स्थानान्तरण गर्न केन्द्र सरकारसँग माग गर्दै आएका छन्। त्यसै गरी प्रभावित स्थानीयवासीलाई रोजगारीको व्यवस्था, स्वास्थ्य बीमा, शिक्षाको पहुँच हुनुपर्ने जस्ता माग रहेको ककनी गाउँपालिका तीनका अध्यक्ष घननाथ बजगाईले बताउनुभयो। केन्द्र सरकार र काठमाण्डु महानगरपालिकाले आफूहरूमाथि विगत 17 वर्षदेखि झुटको खेती गर्दै आएको आरोप लगाउँदै जनप्रतिनिधिसँगको सहमतिले मात्र फोहोर व्यवस्थापन गर्न नपाइने भन्दै त्यहाँका स्थानीयले सहमतिको व्यवस्था गरी पटक पटक फोहोर व्यवस्थापनमा अवरोध गरेका हुन्। त्रिभुवन विश्वविद्यालयको परीक्षामा सोधिने प्रश्न पत्रमा पटक पटक लापरवाही देखिएपछि छानबिन गरिने भएको छ। त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन गरिएको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुईवटा विषयको प्रश्न पत्र हुबहु देखिएपछि छानबिनको प्रक्रिया अघि बढ़ाइएको छ। मानविकी संकायले जेठ 18 गते स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषय अन्तर्गत पब्लिक इकोनोमिक्स र जेठ 23 गते स्नातकोत्तर तहको राजनीति शास्त्रको पहिलो सेमेस्टरको इन्टरनेशनल पोलिटिक्स विषय को प्रश्न पत्र अघिल्लो वर्षको प्रश्न पत्रसँग हुबहु मिलेको छ। त्रिभुवन विश्वविद्यालय मानविकी संकायका डिन प्राध्यापक डाक्टर कुसुम साकेले हुबहु दोहोरिएको प्रश्न पत्रका सम्बन्धमा छानबिन गर्नका लागि त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा समिति समक्ष आग्रह गरिएको जानकारी दिनुभयो। रजिस्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्राध्यापक डाक्टर पेशल दाहालले मानविकी संकायले छानबिनका लागि आग्रह गरेकाले हुबहु प्रश्न पत्रका सम्बन्धमा छानबिन गर्ने बताउनुभयो। स्थानीय तहको अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले केही समय कानूनी तथा कर्मचारी व्यवस्थापनको अन्यलका बीच समय बिताए पनि समग्रमा सन्तोषजनक कार्य सम्पादन गरेको पाल्पाका जनताले महसुस गरेका छन्। अबका जनप्रतिनिधिबाट विकास र समृद्धिसँगै सुशासन र जवाबदेहिताको समेत अपेक्षा राखेको स्थानीय बताउँछन्। विष्णु खनालको रिपोर्ट।
पाल्पाका 10 स्थानीय तहमध्ये पूर्वखोला, रम्बा र निस्ती गाउँपालिकामा पुरानै अनुहार अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै रामपुर नगरपालिकाको प्रमुखमा समेत पुरानै अनुहार दोहोरिएको छ। जिल्लाका अन्य 6 स्थानीय तहमा नयाँ अनुहार अध्यक्ष तथा प्रमुखमा निर्वाचित भएका छन्। जनप्रतिनिधिले करको दरलाई घटाई जनतालाई उद्यमशील क्षेत्रमा लगाएर काम गर्नुपर्ने बताउनुहुन्छ तानसेनका स्थानीय कृष्ण अधिकारी र रैनादेवी छहराका स्थानीय रमेश भण्डारी।
एउटा घरको एउटा त्यही जग्गा
स्थानीय युवाहरूलाई उत्पादनशील कार्यमा लगाएर रोजगार दिएर त्यहाँबाट निस्केका जति पनि उत्पादनहरू छन् त्यसलाई चाहिँ बजारीकरण गर्न जनप्रतिनिधिहरूले एउटा बाटो निकालिदिनु भयो भने हित हुनेछ।
स्थानीय सरकारसँग आम नागरिकले सुशासन, पारदर्शिता तथा जवाबदेहिताको अपेक्षा गरेको बताउनुहुन्छ पत्रकार प्रकाश नेपाल।
यसपटक निर्वाचित जनप्रतिनिधिहरूबाट स्थानीय मतदाता तथा स्थानीय बासिन्दाहरूले सुशासन, पारदर्शिता र जवाबदेहिताको अपेक्षा गरेका छन्। त्यो भित्र सँगसँगै विकास निर्माणका कुराहरू पनि जोडिन्छ।
जिल्लामा अझै पनि सड़क, खानेपानी, विद्युत लगायतका पूर्वाधारको अभाव छ। गएको 5 वर्षमा पाल्पाका जनप्रतिनिधिहरूको कार्यकाल कानून निर्माण तथा स्थानीय तहका संरचना बनाउँदै बित्यो। अब कानून तथा नीति निर्माणको काम सकिएकाले जनताले देखिने विकास खोजेका छन्। विगत 5 वर्षमा आफूले अगाडि बढ़ाएका कामलाई पूर्णता दिँदै नागरिक बीच गरेका प्रतिबद्धता अनुसार काम गर्ने बताउनुहुन्छ रम्बा गाउँपालिकाको अध्यक्षमा दोहोरिनु भएका विष्णु भण्डारी।
पहिलो प्रतिबद्धता हामीले विगतमा गरेका कामहरूलाई रूपमा बलियो बनाउने र शिक्षा र स्वास्थ्यलाई आमूल परिवर्तन गर्ने मेरो महत्वपूर्ण लक्ष्य रहेको छ।
जिल्लाको सदरमुकाम रहेको तानसेन नगरपालिकामा खानेपानी, फोहोर व्यवस्थापन तथा पुरानो शहर भएका कारण व्यवस्थित शहरीकरणको अभाव छ। तानसेनका ग्रामीण भेगमा अझै पनि विकासका आधारभूत आवश्यकता समेत नभएकोले आफ्नो पहिलो बजेटमा ग्रामीण भेगलाई समेट्ने गरी बजेट ल्याउने बताउनुहुन्छ तानसेन नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सन्तोष लाल श्रेष्ठ।
अहिलेको बजेटमा अधिकांश ग्रामीण परिवेशलाई फोकस गरेर बजेट हुने अनुमान गरेको छ।
स्थानीय तहलाई घर दैलोको सरकार भनिने भएका कारण पनि जनप्रतिनिधिहरूप्रति नागरिकको अपेक्षा पनि बढ़ी नै हुन्छ। नागरिकको अपेक्षा र आवश्यकतालाई सम्बोधन गर्नु अबको जनप्रतिनिधिहरूको दायित्व समेत हो। सिन्धु खनाल, रेडियो नेपाल, पाल्पा।
पाल्पाबाट लागौं कञ्चनपुरतर्फ। कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले स्थानीय कृषकहरूका लागि कृषि एम्बुलेन्स सेवा शुरू गरेको छ। किसानहरूले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि कृषि तथा पशुजन्य उत्पादनलाई बजारसम्म पुर्याउन सहज भएको बताएका छन्। हरीश चन्द्र बागको रिपोर्ट।
किसानले उत्पादन गरेका वस्तु घर घर पुगेर संकलन गरी बजारसम्म पुर्याउने साधन हो कृषि एम्बुलेन्स। यस्तै साधनको खरिद गरी कञ्चनपुरको बेलौरी नगरपालिकाले नगर क्षेत्र भित्रका कृषकहरूले उत्पादन गरेका तरकारीलाई घर घरबाटै संकलन गरी बजारसम्म पुर्याउने गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकले बताउनुभयो।
किसानहरूको उत्पादनलाई बजारसम्म सहज रूपमा पुर्याउनका लागि हामीले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ। कृषि एम्बुलेन्सले बेलौरी नगरपालिकामा थोरै उत्पादन गर्ने किसानहरूको उत्पादनलाई पनि बजारमा सहज रूपमा पुर्याउनका लागि मदत गर्नेछ।
गाउँमा उत्पादित कृषिजन्य उत्पादन खेर जाँदा किसानको लगानी, श्रम र मेहनत डुब्ने अवस्था आउन नदिन कृषि एम्बुलेन्स उपयोगी बन्न पुगेको छ। कृषि एम्बुलेन्स सञ्चालन हुँदा शहरका नागरिकले ताजा र सस्तो कृषिजन्य उत्पादन उपभोग गर्न पाइरहेका छन् भने गाउँका तरकारी उत्पादक किसानहरूले आफ्नो उत्पादनको सहज बजार पाउन थालेका छन्। आफूले उत्पादन गरेका सामग्री आफ्नै खेतबारी र घरबाट बिक्री गर्न सकिने भएपछि बेलौरीका तरकारी उत्पादक किसानहरूमा खुसियाली छाएको छ।
जग्गुलाल चौधरी हो। पहिला चाहिँ हामी धनगढी महेन्द्र नगर पुगाउनु परे चाहिँ अटोमा लैजान्थे, यतातिर डाइबेटी पूर्णवास बेलौरीतिर बेच्न परे साइकलबाट नै ढुलानी गर्थे। अहिले चाहिँ बेलौरी नगरपालिकाले अब एउटा एम्बुलेन्स किनिदिएछ, त्यसैबाट बढी गएपछि अलिक सस्तो पर्ला।
कालिक्राम चौधरी हो। सुरुवातमा धनगढीसम्म साइकललै घुमेर बेच्थ्यौं, नगरपालिकाले गाडी किनिदिएपछि अलिक सहज भएको छ।
तरकारी उत्पादक किसानलाई कृषि एम्बुलेन्सले दिएको सेवाबाट कृषि उत्पादन बढाउन प्रोत्साहन मिलेको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
चितवनको भरतपुर महानगरपालिका 19 तमुटोलमा हिजो साँझ सेफ्टी ट्याङ्कीमा खसेर दुईजनाको मृत्यु भएको छ। स्थानीयको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका 9 24 वर्षीय छतिराम चौधरी र 23 वर्षीय रामु भनेर चिनिने डाक्टर चौधरी रहेका छन्। सफाई गर्ने क्रममा छतिराम चिप्लिएर ट्याङ्कीमा खसेपछि उद्धार गर्न ट्याङ्कीभित्र पसेका डाक्टर चौधरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको पूर्वी शहर सेभ्रोडोनेस्कमा जारी युद्धले सो क्षेत्र कसको नियन्त्रणमा रहने भन्ने निर्णय गर्ने बताउनु भएको छ। युक्रेनको औद्योगिक पूर्वी क्षेत्र डोनमासमा युक्रेनी सेना र रूसी सेनाको साथ पाएको पृथकतावादी समूहबीच भीषण युद्ध जारी रहेको बीबीसीले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले आफ्नो सेनाले रूसी सेनाका धेरै सैनिकलाई हताहत गरेको बताए पनि युक्रेनी सेना सेभ्रोडोनेस्क शहरको बाहिरी क्षेत्रमा धकेलिएको बीबीसीले जनाएको छ। पाकिस्तानमा भ्यान दुर्घटना हुँदा 22 मृत्यु भएको छ। पाकिस्तानको किला सैफुल्लाह जिल्लामा हिजो पहाड़को साँगुर बाटोमा तीव्र गतिमा रहेको भ्यान दुर्घटना हुँदा भ्यानमा सवार 22 मृत्यु भएको समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न अर्थ मन्त्रालयले एक समिति गठन गरेको बताउनु भएको छ। नेपाल धितोपत्र बोर्डको 30 वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पूँजी बजारमा देखिएका विविध समस्याहरूलाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका लागि 4 सदस्यीय सुझाव समिति गठन गरेको जानकारी दिनुभयो। बुधबार बिहान मन्त्रालयमा भएको छलफलपछि धितोपत्र बोर्डका कार्यकारी निर्देशक संयोजक रहने गरी अर्थ मन्त्रालय र राष्ट्र बैंकका एक एकजना प्रतिनिधि तथा धितोपत्र बोर्डको एक प्रतिनिधि सदस्य सचिव रहने गरी समिति गठन गरिएको हो। अध्ययन समितिले सरकार भएका पक्ष सबैसँग छलफल गरेर तयार पारेको प्रतिवेदनले मौद्रिक नीति निर्माण र धितोपत्र बजारको विकासमा सघाउ पुग्ने तथा पूँजी बजारमा देखिएको समस्या हल हुने अपेक्षा अर्थ मन्त्रालयले गरेको छ। धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढ़ेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओह्रालो लागेको नेप्सेमा बुधबार सुधार भएको हो। अर्थ मन्त्रालयले धितोपत्र बजारका समस्या समाधानका लागि सुझाव दिन समिति गठन गरेको जानकारी अर्थमन्त्री जनार्दन शर्माले दिएपछि बजारमा सुधार भएको बजारका जानकारहरूले टिप्पणी गरेका छन्। यस दिन परिसूचकमा वृद्धि हुँदा कारोबार रकममा पनि सामान्य सुधार भएको छ। बुधबार निप्से परिसूचक 60.22 अंकले बढ़ेर 2,080.44 अंकमा पुगेको छ। यस दिन कुल 231 कम्पनीहरूका 50,58,814 किता शेयरहरू 1,64,03,56,000 रूपियाँमा किनबेच भएका छन्। बुधबारको कारोबार पछि बजार पूँजीकरण 29,63,57,90,00,000 रूपियाँ पुगेको छ। बुधबार 13 उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ। नेपाल विद्युत प्राधिकरणले सेवालाई सहज, सर्वसुलभ, प्रभावकारी बनाउने लक्ष्यका साथ डिजिटल एनईए अवधारणा मार्फत काम गरिरहेको जनाएको छ। प्राधिकरणले विद्युत वितरण तर्फको सेवा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय स्तरको वितरण कमान तथा नियन्त्रण केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ। प्राधिकरणले काठमाडौँको शिवचटार स्थित भार सम्प्रेषण केन्द्रसँगै आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको केन्द्र निर्माणाधीन रहेको छ। केन्द्रको निर्माण आगामी पुषभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ। वैदेशिक रोजगारीबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीकरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विजरल्याण्ड सरकारले नेपाललाई करिब 86 करोड़ रूपियाँ बराबरको सहयोग गर्ने भएको छ। अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सहयोग सम्बन्धी सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरी प्रसाद अर्याल र काठमाडौँ स्थित स्विजरल्याण्ड दूतावासका चार्ज डी अफेयर्स सिल्वाना होगले हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार प्रदेश नम्बर 1 र मध्य प्रदेशका 20 स्थानीय तहमा पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न स्विजरल्याण्ड सरकारले उपलब्ध गराउने सहयोग रकम खर्च गरिने भएको छ।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब मौसम। आज प्रदेश एक मधेश प्रदेश बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुने, गण्डकी र अन्य प्रदेशका पहाड़ी भूभागमा सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदली रही। प्रदेश एक मधेश प्रदेश बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.5 डिग्री सेल्सियस, वर्षा 32.1 मिलीमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने बारे गरिएको अध्ययन प्रतिवेदन तत्काल तयार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन। नेपाली मौलिक खाद्य उत्पादन र संस्कृतिको प्रवर्धनमा जुट्न राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान। प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल जारी। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन तत्काल गर्नुपर्नेमा सांसदहरूको जोड़। स्थानीयवासीको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहोर बंसरी डाँडामा व्यवस्थापन हुन सकेन। र युक्रेनको पूर्वी क्षेत्र अन्ततः कसको नियन्त्रणमा रहने भन्ने कुरा त्यहाँ जारी युद्धले निर्धारण गर्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।